گزشتہ شب مجلس پڑھ کر لاہور میں واپس جا رہے تھے اور جامع شہادت نوش کیا. جناب علامہ ناصر عباس جعفری صاحب کے سارے ثواب کے لیے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا. صلوات عنایت فرما دیجیے محمد و آل محمد. اس سے بہتر انداز میں مل کر ذرا بلند آواز سے ایک صلوات بھیجیے گا. عزیزان محترم, ہم بات تو ظاہر ہے کچھ اور کر رہے ہیں, لیکن جو جو حالات سامنے آتے جاتے ہیں تو یہ تو نہیں ہو سکتا کہ میں حالات سے چشم پوشی کرتا ہوا گزر جاؤں. یہ ہو نہیں سکتا, مثلا میری خوں میں نہیں ہے, میری فطرت میں یہ بات ہے ہی نہیں. لیکن بہرحال کوشش کریں گے کہ موضوع کے اندر رہتے ہوئے, کل جہاں بات کو ختم کیا تھا فضائل کے باب میں, وہیں سے بات کا آغاز کرنا چاہتے ہیں. اتفاق سے کل ہم نے آپ سے کی خدمت میں عرض کیا تھا کہ جو مخالفین ہیں ان کو اس سے غرض نہیں کہ آپ کے نظریاتی اختلافات کیا ہیں آپس میں, جو بات سمجھنے کی ہے. کل یہی بات ہو رہی تھی کہ سمجھانے والے تو بہت ہیں, سمجھنے والے ہم لوگ کم ہیں. جو ہمیں سب کو مجھ سمے سمجھ لینا چاہیے وہ یہ سمجھ لینا چاہیے کہ جو مخالفین ہیں, یا یوں سمجھیے کہ جو ہمیں نشانی اپنے زد پر لے رہے ہیں, اپنے نشانوں کی زد پہ لے رہے ہیں, ان کو اس سے غرض نہیں کہ آپ کا آپس میں کیا اختلاف ہے. ان کو اس سے بھی غرض نہیں کہ آپ کے نظریات کیا ہیں, اس کے نظریات کیا ہیں, اس کے نظریات کیا ہیں. اس لیے وہ مسجد میں بھی مارتے ہوئے اسے کوئی پرواہ نہیں. مسجد میں بھی مار رہا ہے, نمازیوں کو بھی مار رہا ہے, جلوس میں بھی مار رہا ہے, مجلس میں بھی مار رہا ہے, عالم کو بھی مار رہا ہے, ذاکر کو بھی مار رہا ہے, خطیب کو بھی مار رہا ہے, سب کو مار رہا ہے, دانشور کو بھی, ڈاکٹر کو بھی, انجینئر کو بھی. کوئی فرق رکھا اس نے؟ وہ تو چنگیز خان کی طرح ہے کہ بغداد میں جتنے ہی آپس میں چوراہوں پر مناظرے ہو رہے ہوں, مگر جب چنگیز آتا ہے تو کھوپڑیوں کے مینار تعمیر کر دیتا ہے سب کے اوپر. اسے اس سے غرض نہیں کہ تمہارا آپس میں کیا اختلاف ہے, اس کی نظر میں تم سب ایک ہی ہو. تو دیکھیے, جب ایسی صورت حال ہے تو پھر کیا کیا جائے بھائی, کیا کرنا چاہیے؟ مارکا جب درپیش آ جائے تو کیا کریں اس مارکے میں؟ قرآن مجید کیا فرماتا ہے؟ اہل بیت علیہ السلام کی سیرت کیا ہے؟ انبیاء علیہ السلام کی سیرت کیا ہے؟ اسی رشتے پہ بات کر رہے ہیں. ہم نے عرض کیا کہ جو ہم نے موضوع منتخب کیا, ممکن ہے کہ ساری باتیں جو ہم ذہن میں موضوع بنا کر لائے تھے, مضمون وہ سب پیش نہ کر سکے, لیکن اس کے دائرے میں رہتے ہوئے موجودہ صورتحال پر آپ سے بات کرنا بہت ضروری, تاکہ معلوم ہو جائے کہ کبھی قوموں کی زندگی میں یہ مار کے پیش آئے تو کیا کیا جائے. بھائی قرآن نے کیا راستہ بتایا, انبیاء نے کیا راستہ بتایا, ائمہ طاہرین نے کیا راستہ بتایا؟ سرنڈر کر دیں, پیٹ دکھا کے بھاگ جائیں, پشت دکھا دیں, حکومت خلاف, ادارے خلاف, حالات خلاف, میڈیا خلاف, دنیا خلاف, سب خلاف, کیا کیا جائے؟ بیٹھ جائیں, سرنڈر کر دیں, ہاتھ پیر چھوڑ دیں. کون سا راستہ ہے جو بتایا قرآن مجید نے, کیا کیا جائے؟ ان سب سے پہلے میں ایک عام آدمی کا جملہ نقل کرنا چاہتا ہوں, جس کی گفتگو نہ قرآن ہے, نہ وہ رسول ہے, نہ وہ پیغمبر ہے, نہ وہ امام ہے. آپ اور مجھ جیسا چلتا پھرتا گوشت پوش کا انسان تھا, اور زیادہ پرانا بھی نہیں, اسی صدی کا آدمی, یعنی یہ جو صدی تو 13 سال ہو گئے نئی صدی کو, اسے پچھلی صدی کا آدمی, بہت زیادہ پرانا آدمی بھی نہیں. وہ کیا کہتا ہے اس بارے میں؟ ہم پوری زندگی گزار دیتے ہیں دعوے کرتے ہوئے, مختلف قسم کے دعووں میں ہماری زندگی خرچ ہو جاتی ہے. اب یہ دعووں کی تشہیر نہیں کرنا چاہتا, یا طور پہ ہمیں سوچ کیا دار سال اپنی مہا 42 میں, وہ بھی ہماری کیفیت ہے, وہ آپ اسے بہتر جانتے ہیں. ان دعووں کا امتحان جب ہوتا ہے پھر پتہ چلتا ہے. دعوے کر دینا, شور شرابہ کر دینا, یہ سب بڑا آسان کام ہوتا ہے. تو میں جس شخص کے یعنی نقل کرنا چاہ رہا ہوں جملوں کو, وہ کوئی بہت پرانا آدمی نہیں ہے. میں نے عرض کیا کہ اس کی گفتگو آیات بھی نہیں ہے, وہ نہ نبی ہے, نہ پیغمبر ہے, نہ رسول ہے, نہ امام ہے, بلکہ اسی صدی کا, یعنی اسی دور کا جو گزر گئی صدی, اسی کا ایک آدمی ہے, شہید ڈاکٹر مصطفیٰ چمران. وہ کہتا ہے ایک جگہ پر کہ اس طبل جنگ میں بڑی خاصیت ہے, شہپور جنگ میں, شہپور جنگ وہ نقارے کو کہتے ہیں, نقارے پہ چوٹ لگتی ہے, جنگ کا آغاز ہوتا ہے, کہ اس طبل جنگ میں, یہ شہپور جنگ میں, طبل ایک الگ چیز ہے, شہپور الگ چیز, لیکن دونوں ایک ہی مفہوم میں استعمال ہوتا ہے. شہپور جنگ وہ ایک خاص باجا نقارہ بجایا جاتا ہے, طبل جنگ جب چوٹ ماری جاتی ہے نقارے پہ, لیکن مفہوم دونوں کا ایک ہی, کہ طبل جنگ یا شہپور جنگ میں ایک بڑی خاصیت ہے, جب شہپور جنگ بجتا ہے
और तबले जंग पर चोट पड़ती है तो इसकी एक सबसे बड़ी खूबी है कि यह बुजदिल को बहादुर से अलग कर देती है, बहादुर और बुजदिल में तमीज पैदा कर देती है, सरहद कायम कर देती है। वो जो मैंने इम्तिहान बताया ना कि दावे जो करते हैं, जब इम्तिहान आता है तो पता चलता है कि भाई इसमें बहादुर कौन है बुजदिल कौन है। वैसे किसी को कुछ कहते रहो आपको फर्क नहीं पड़ता, जब मारका दरपेश होता है, जब मुकाबला दरपेश होता है, मुकाबले का मैदान, फिर पता चलता है कि कौन अपने नारों में कौन अपने दावों में सच्चा है और कौन खाली खुली हवा में नारे लगाने वाला था, दावे करने वाला था। तो जब तक मारिका पेश ना हो पता नहीं चलता कि कूफे में कितने हबीब इब्ने मज़ाहिर हैं। समझे, अब तो समझ में आ गई बात बड़ी आसानी से। सलवात भेज दीजिए मोहम्मद आले मोहम्मद पर। समझ में आ गई बात, पता कैसे चलेगा जब तक हुसैन मदीना नहीं छोड़ेंगे, जब तक आएंगे नहीं कुछ, तो पता कैसे चलेगा कि ये सच्चे हैं कि झूठे हैं, तो पता चल गया ना। तो करबला की खास बात क्या है कि नकाब उलट देती है चेहरों से, एक तरफ शामियों को बेनकाब किया, एक तरफ कूफे के मुनाफिकों को बेनकाब किया, दोनों को बेनकाब किया ना। जो फतेह मक्का के बाद ईमान लाए उन्हें भी बेनकाब किया, और जो मोहब्बत का झूठा दावा करते थे, झूठे खत लिखे थे, उन्हें भी बेनकाब किया करबला ने। यानी यहां भी जुल्फ़िकार का काम लिया, हुसैन के अमल ने जुल्फ़िकार बनके दो धारी काम दिखाया, एक तरफ शामियों को एक तरफ कूफियों को कयामत तक के लिए रुसवा कर दिया, और यह सबक दे दिया कि कभी झूठा दावा ना करना, ना करो तो बेहतर है। ऐसी भी मिसालें हैं, मैं इसलिए मुस्तनद नहीं कह सकता कि इस वक्त मेरे पास सनद नहीं, लेकिन मिसाल ऐसी मौजूद है, मिलती है कि करबला में एक फर्द ऐसा भी था कि जो इजाजत लेकर गया था, और क्या कहकर गया था जानते हैं, वैसे तो सब छोड़कर चले गए थे ना, 72 बचे थे, एक ऐसा भी था जो कश्मकश में था कि मैं क्या करूं। तो जनाब सैयद शुहदा की खिदमत में आया, और आने के बाद कहता कि मौला मैं जानता हूं कि आप हक पर हैं, और मैं आपकी नुसरत भी करना चाहता हूं, मुझे मालूम है कि आपकी नुसरत ना करके मैं किस मुश्किल में पड़ूंगा, लेकिन मैं डरता हूं, मैं जंग नहीं कर सकता, मैं लड़ नहीं सकता। सच्चा आदमी था, झूठ नहीं बोला मासूम से, धोखा नहीं दिया इमाम को उसने। कहते मौला मैं लड़ नहीं सकता, मेरी हिम्मत नहीं, और मैं जानता हूं कि आपको छोड़कर चला जाऊं तो बख्शिश भी नहीं होगी, मैं क्या करूं। मासूम ने शाने पर हाथ रखा इमाम ने, कहा जा चला जा, मेरे इस्तगासे की आवाज सुनने से पहले इतनी दूर चला जा कि तेरे कानों में मेरी आवाज न जा, मैंने तुझे उठा लिया हाथ, तुझसे बैत उठा ली, जा तू चला जा। सच तो बोला, कूफियों की तरह दगा तो नहीं की, कूफियों की तरह बेवफाई तो नहीं की ना उसने। एक मैंने कहा एक ऐसी मिसाल भी है, और मैंने पहले कैद लगा दी कि मुस्तनद इसलिए नहीं कह सकता कि मेरे पास इसका कोई हवाला नहीं, मैंने अपने उस्ताद मोहतरम से कुम्मे सुनी थी, अब कितने साल पहले सुनी थी मुझे नहीं याद, तो मैं कैसे कह दूं कि मुस्तनद, मगर मिसाल के लिए ये बेहतरीन वाकया है जो मैंने आपके सामने नकल किया। तो अब बात समझ में आ रही, अब आइए सिलसिले से लेकर चलते हैं। कुरान क्या कहता है ऐसे ज़माने में, क्या करो, खुद ब खुद रिश्ता कायम हो जाएगा। हमने मौजू ये रखा कुरान और अहले बैत का रिश्ता क्या है, रिश्ता है कुरान और अहले बैत, और फिर उसके बाद अहले बैत का अमल क्या रहा, अम्बिया का अमल क्या रहा, इसी बात को लेकर आगे बढ़ते। मगर ये तो तय है ना कि जब शेपुर जंग बजे, जब तबले जंग बजे, तो फिर पीठ नहीं दिखाता मुजाहिद, फिर मैदान में खड़ा रहता है, जहां भी हो जवाब देता है ना, उसको मालूम है कि मैं मैदान में मुझे खड़े रहना है, ये तारीख का इम्तिहान है जिससे मैं गुजर रहा हूँ। इसी बात पे फख्र करे कि अल्लाह ने इस काबिल तो पाया कि हमें इम्तिहान में डाला, उन कौमों को अल्लाह इम्तिहान भी नहीं लेता उन कौमों से जिनको इम्तिहान के काबिल भी नहीं पाता है ना, कितने अरब ममालिक है ना कि जो इम्तिहान में डाला नहीं डाला, क्योंकि इम्तिहान दे ही नहीं सकते, एक ही बार होगा उनका क्रियाकर्म जो होना है ना, उनके साथ जो होना है वो एक ही बार होना है, लेकिन कैसे ऐश इशरत से रह रहे हैं। हमारे भी लोग कहते हैं वहाँ चले जाओ, यहाँ चले जाओ, वहाँ चले जाओ, ठीक है अच्छी बात है, हिजरत को मना थोड़ी किया अल्लाह ने, ना अल्लाह के रसूल ने, जान बचाने के लिए भी हिजरत की जा सकती है, माल बचाने के लिए भी हिजरत की जा सकती है, तिजारत के लिए कारोबार के लिए भी हिजरत की जा सकती है, कोई पाबंदी याद रखिए शरण कोई पाबंदी नहीं है, ना अल्लाह ने लगाई ना रसूल ने ना कुरान, बल्कि हुक्म दिया बाज़ मौके पर कि अल्लाह की ज़मीन वसी थी तुमने हिजरत क्यों नहीं की, फ़तहाजिरु फ़ीहा, तुमने अल्लाह की ज़मीन में फैल क्यों नहीं किया, तुमने हिजरत क्यों नहीं की। ठीक है ये एक अलग मौका है, अलग बात है कि कहाँ पर हिजरत مستحب ہے, کہاں مباح ہے اور کہاں واجب ہے, اس کے بھی الگ الگ مقامات. لیکن ابھی ہم بات کریں کہ میدان میں ڈٹنے والوں کی, جو میدان میں ڈٹ جاتے ہیں. آئیے پہلے قرآن مجید سے مدد لیتے ہیں کہ ایسے حالات میں کیا کیا جائے. ان حالات کا کبھی پہلے پیش آئے یا نہیں, پہلے تو یہ سوچا جائے. قرآن مجید میں, اب میں اتنے اہم اپنے خیال میں بڑی اہم گفتگو کر رہا ہوں اور بعض افراد بڑی میٹھی نیند سو رہے ہیں, اللہ ان کی نیندوں کو سلامت رکھے. صلوات بھیجیے محمد آل محمد پر. یہ میرا گمان باطل تھا کہ میں وقت کی ضرورت کے تحت گفتگو کرنے کی کوشش کر رہا ہوں, لیکن مجھے پتہ چلا کہ ضرورت کسی اور تقریروں کی ہے, اس تقریر کی نہیں جو میں کر رہا ہوں. ایک صلوات اور بھیجیے محمد آل محمد پر. خیر, تو خیر اب نکلنا پڑے گا اس سے باہر. ابھی زبان کے چٹخارے ہمارے ختم نہیں ہوئے, ابھی ہم اس سے باہر نہیں آ سکے. خیر جناب, کیا پہلے ایسے حالات پیش آئے قوموں کو؟ اگر ایسے حالات پیش آئے تو ان قوموں نے کیا کیا؟ ظاہر ہے وہ ہمیں کہاں سے ملے گا؟ قرآن مجید سے ملے گا نا. قرآن مجید میں ہمیں تلاش کرنا پڑے گا پہلی قوموں کے حالات ہیں کہ نہیں, ایسے تھے یا نہیں تھے حالات, اس سے بھی بدتر تھے یا نہیں تھے, اس سے بھی برے تھے یا نہیں تھے. تو قرآن مجید نے خود فرمایا, سہارا لے رہا ہوں کل کی آیت کا جو میں نے کل تلاوت کی تھی, یعنی 214 آیت سورہ بقرہ کی, اب حسب تمہن تدخل الجنہ تھا, ولما یاتکم مثل الذین خلو من قبلکم مستہم الباساء والضراء وزلزلوا حتی یقول الرسول والذین آمنوا معہ متی نصر اللہ الا ان نصر اللہ قریب. تو قرآن مجید نے صاف اور واضح طور پہ بتا دیا کہ تم سے پہلے والی قوموں پر تم سے بھی سخت مصیبتیں, تم سے بھی سخت امتحانات. تمہارے پاس ہجرت کا وسیلہ, ان کے پاس ہجرت کا وسیلہ بھی نہیں تھا, کوئی چانس نہیں, اور صدیوں تک کٹتے رہے, صدیوں تک. اب تو زمانہ فاسٹ ہو گیا نا, تو جو 900 سال میں ہوتا تھا ممکن ہے وہ 90 سال میں ہو جائے وائنڈ اپ. سمجھے آپ بات کو, کہ ممکن ہے کہ پہلے جو دور لمبے ہوتے تھے مشکلات کے, اب وہ میکنائزڈ ورلڈ ہو گئی, مشینی دنیا ہو گئی, تو اس کی وجہ سے ممکن ہے کہ وہ جلدی پہیا گھومیں, وہ مصیبتوں کے دن کم ہوں آپ کے اور مومنین کے اور ہم سب کے. لیکن پہلے تو صدیوں تک ہوتے تھے نا, 900 سال تک. تو یہ بتا دیا, پہلے تو قرآن نے واضح کیا کہ تم پہلی قوم نہیں ہو, تم تنہا لوگ نہیں ہو جن کو ہم نے اس امتحانات میں ڈالا, بلکہ تم سے قبل والوں کو بھی تم سے زیادہ سخت امتحانات میں ہم نے ڈالا ہے. آئیے مثال لیں اسے قرآن مجید سے. قرآن مجید نے ذکر کیا تالوت اور جالوت کے واقعے کا, اور اسی میں جناب داؤد کا تذکرہ بھی آیا. سورہ بقرہ کی آیات ہیں 200, یوں سمجھیے کہ 49 سے شروع ہوئی, آگے چلے جائیے, بلکہ اور اسے پیچھے سے شروع کریں گے تلاوت اور آسانی ہو جائے گی بات کو سمجھنے میں سورہ بقرہ میں, کہ جس میں یہ ہوا کہ بنی اسرائیل کو صدیاں گزر گئیں امتحان دیتے دیتے, امتحانات سے گزرتے گزرتے صدیاں گزر گئیں, آخر سب جمع ہوئے. جمع ہوئے کس کے پاس؟ جناب شمعیل پیغمبر کے پاس. اشمعیل بھی ہے, شمعیل بھی نام ہے, کوئی حرج نہیں ہے. عبرانی اور عربی میں ذرا الف بے زیر کا فرق ہو جاتا ہے. تو جناب شمعیل یا جناب اشمعیل پیغمبر ہے, نبی ہے, جانتے ہیں کہ اللہ کا نبی ہے. جمع ہوئے سب بنی اسرائیل اور اس اللہ کے نبی سے کہا کہ آپ دعا کیجئے کہ اللہ اپنی بارگاہ سے ایک سردار بھیج دے. بس پتا چلا کہ نبی کو وہ مقام تو دیتے تھے مگر دعا کا مقام دیتے تھے بس, کہ آپ دعا کیجئے ہمارے لیے, سردار ہم میں سے ہی ہو, آپ کو نہیں مانیں گے, ہم میں سے ہونا چاہیے کوئی سردار. لہذا معلوم ہوا کہ انبیاء موجود ہوتے تھے مگر وہ انبیاء کی ہدایات پہ عمل پھر بھی مانتے تھے انہیں کہ اللہ کا نبی ہے, ان کا حکم نہیں مانتے تھے. یہ تو مانتے تھے کہ اللہ کا رسول ہے مگر حکم, جیسے جناب زکریا علیہ السلام, جیسے جناب یحییٰ علیہ السلام, مانتے تھے کہ اللہ کے نبی ہے مگر ان کا حکم کبھی بھی نہیں مانتے تھے. اگر وہ احکام کی سختی کرتے تھے تو آرے سے چیر دیتے تھے نبی کو, قتل کر دیتے تھے, گردن کاٹ دیتے تھے. جناب زکریا کو تو بیچ میں سے چیر دیا, جناب یحییٰ کا سر قلم کر دیا. ایسے کیا نا بنی اسرائیل نے کہ بس جو ہم کر رہے ہیں ہمیں کرنے دو, آپ بہت مقدس ہو, ہمارے لیے دعا کرتے رہو, لیکن ہمارے معاملات میں بیچ میں دخل دیا, دخل اندازی کی, تو پھر ہم آپ کو بھی نہیں چھوڑیں گے. اب دیکھیے, اب آپ ذہن میں لاتے چلے جائیے کہ تاریخ میں فطرت انسانی کس طرح سے کام کرتی ہے. سڑکیں بدلتی ہیں, بلڈنگیں بدلتی ہیں, عمارتیں بدلتی ہیں, فطرت انسانی وہی کار فرما رہتی ہے کہ ہمیں اپنی مرضی سے جینے دو, ہمیں اپنا کام کرنے دو, ہمارے معاملات میں مداخلت نہ کرو, जब हमें दुआ की जरूरत होगी तुम्हारे पास आ जाएंगे झाड़ फूंक के लिए, कुरान की हवा दे देना, दुआएं बता देना, खास वो भी सुबह के वक्त की ना हो। वो ऐसा होता है कि अक्सर लोग आते हैं, कोई ऐसा अमल बता दीजिए। अच्छा मुझे भी जिद है, मैं जान के वो बताता हूँ दुआ जो फजर के बाद पढ़नी है। उसका मुंह लटक जाता है, उसकी जिंदगी की सबसे बड़ी मुसीबत एक तरफ जो वो लेकर आया है, सबसे बड़ी मुश्किलात एक तरफ, लेकिन फौरन कहता है कोई दिन वाली दुआ बता दें। यानी अपनी मुश्किलात के हल के लिए भी उसे सुबह की दो रकात पढ़ना गवारा नहीं है। यह है फितरत इंसानी। फौरन कहता हूँ, मैं कहता हूँ भाई यही है मेरे पास, और कुछ नहीं, मेरे पास जो भी दुआ है वो फजर के नमाज के बाद वाली दुआ है। इसी बहाने मुंह बना के फिर चला जाता है, फिर किसी और के पास जाता है कि किसी को देख के कहीं से काम निकल जाए, कोई ले दे के मामला हल हो जाए। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। खैर जनाब, तो जनाब शमोइल से पास जमा हुए, दुआ कीजिए अल्लाह अपनी बारगाह से हमारे लिए सरदार। जनाब शमोइल ने दुआ की, अल्लाह ने करम किया, जाओ हमने तुम्हारे लिए सरदार बना दिया। जनाब शमोइल ने सरदारों को बनी इसराइल के जमा किया, कहा कि अल्लाह ने सुन ली तुम्हारी और तुम्हारे लिए सरदार मुकर्रर कर दिया जालूत से मुकाबला करने के। खुश हो गए, कौन है? कहा तालूत, तुम्हारे सरदार का नाम है तालूत। इन्हें यह गुमान था कि होगा तो हम ही में से होगा, हम जो बड़े बड़े सरदार हैं बनी इसराइल के, हम में से होगा। ये तालूत तो पसमानदा तबके का है, तालूत तो गरीब तबके का है, मजदूर तबके का, मतलब पिसे हुए तबके का, यूं समझ लीजिए। सलाहियत अपनी जगह, काबिलियत अपनी जगह, लेकिन पहली शर्त यह है कि जनाब मनसब में तो, खानदान या हसब नसब में तो मेरे जैसा हो, चाहे मेरा अमल कुछ भी हो, मगर मेरा हसब नसब बड़ा आलीशान है। तो मैयार ये कि गद्दी नशीन नहीं बल्कि गुद्दी नशीन कौन है? एक होता है सज्जादा नशीन। सज्जादा नशीन का मफहूम जानते हैं आप? जिसके पास वो सजदों का मुसल्ला आया हो जिस पर वो अल्लाह का वली बैठकर इबादत किया करता था। सज्जादा कहते हैं मुसल्ले को, समझ में आ रही है बात? तो सज्जादा नशीन का मतलब क्या हुआ? जो उस मुसल्ले का वारिस हो, जिसपे, यानी सज्जादे का मतलब ही सज्जादा कहते हैं मुसल्ला को, सज्जादा लाइए तो मतलब मुसल्ला लाइए। तो सज्जादा नशीन किसे कहा जाएगा? कि जो उन सजदों का वारिस हो जिसके विरसे में वो मुसल्ला आ जाए, जो वो औलिया इकराम, औलिया अल्लाह, अल्लाह के वली जो अल्लाह का दीन फैला के गए, उनके सज्जादा नशीन। तो अगर सजदों का वारिस है तो भाई जब ही सज्जादा नशीन होगा ना, खाली मुसल्ला बगल में दबा के तो सज्जादा नशीन नहीं हो जाता। तो गद्दी नशीन कब होगा? जब किरदार की हिफाजत करेगा, और फिर लोगों का माल हड़प करने के लिए तो भी गद्दी नशीन नहीं होता, फिर होता है गुद्दी नशीन। लोगों की गुद्दी पर बैठा हुआ है, गद्दी पर नहीं बैठा हुआ बल्कि लोगों की गुद्दी पर सवार है। एक सलवात भेज दीजिए मोहम्मद आले मोहम्मद पर। तो हमेशा फर्क याद रखिएगा, एक होता है गद्दी नशीन, एक होता है गुद्दी नशीन। तो गुद्दी नशीन ज्यादा आजकल फैले हुए हैं। तो अब ये जैसे ही तालूत का नाम आया सब बिगड़ गए। तालूत, ये हमारा सरदार कैसे? मैं इतना बड़ा जागीरदार और मेरा मजरे, ये मेरा मजारे, ये मेरा सरदार बन जाए, ये कैसे हो सकता है? ये तो नहीं हो सकता। मैं इतना बड़ा और ये नहीं हो सकता। नहीं मानते? जाओ नहीं मानते तो ना मानो, अल्लाह ने तो उसी को बनाया, और मुसीबत में पड़े रहो। जब वो अपनी मीटिंग की तो अपनी मीटिंग में तो कोई नतीजा नहीं निकलता, क्योंकि सारे सरदार, अब एक सरदार दूसरे सरदार की माने तो उसकी सरदारी खत्म हो गई ना, सब तो सरदार हैं, लिहाजा वो कैसे माने एक दूसरे की? सब एक दूसरे को हिदायत देने वाले, हिदायत लेने वाला तो उनमें एक भी नहीं था। लिहाजा जब और मुसीबतों में घिरे रहे तो फिर कहा के सर तस्लीम खम किया, और मार खाने के बाद जब और मार लगी तो फिर उनकी बुजुर्गी जरा नीचे आई, कहा कि अच्छा भाई जिसे बनाया है इसे ही मान लो। अब जमा हुए सर झुका के, ठीक है जी तालूत सरदार मान लिया, जान तो छुड़ाओ। ऐसे मजबूर हो गए कि किसी तरह मुसीबतों से जान तो छुटे, कोई तो छुड़ाए हमारी जान। लिहाजा जनाबे शमूएल ने तालूत के सर पे बनी इसराइल की सरदारी का ताज रख दिया। और जब जनाबे तालूत सरदार बने तो एकदम हुक्म नहीं दिया, चलो निकलो, आओ लड़े चल के जालूत के लश्कर के साथ, नहीं। तरबियत जरूरी है, पहले मरहले में क्या चाहिए? तरबियत, मुनज्जम होना, नज्म व ज़ब्त। अगर परागंदा और मुंतशिर और गैर मुनज्जम लश्कर कितना ही बड़ा हो, मैदान जंग में साबित कदम नहीं रह सकता। जब तरबियत की, समझाया बुझाया कि अल्लाह के रास्ते में कैसे लड़ा जाता है जालूत से, उसके बाद जब लश्कर लेकर निकले तो फिर एक इम्तिहान रखा, और वो इम्तिहान क्या रखा? आगे پانی کا تالاب آنے والا ہے، خبردار اس سے پانی مت پینا، یہ میرا حکم ہے، جو پانی پیے گا ہم میں سے نہیں ہوگا۔ جس نے اس تالاب یا نہر یا جوہر کا پانی پیا وہ ہم میں سے نہیں ہوگا۔ جب چلا لشکر، پانی ختم ہو گیا، صحرا کا راستہ، جب پانی ختم ہوا تب وہ جوہر سامنے آیا، تالاب سامنے آیا۔ اب لوگوں نے دیکھا پانی، کچھ نے کہا بھائی منع کیا ہے، تالوت نے منع کیا ہے، خبردار اس کے قریب مت جانا۔ کہا کہ یہ کون سا عقل کا حکم ہے، عقل کیا کہتی ہے، پانی سامنے ہم پیاسے وہ کہا جا رہا ہے کہ آپ پانی نہ پیو، یہ عقل کے خلاف ہے۔ لیکن عقل کے مطابق کیوں تھا؟ اس لیے کہ وہ جسے اللہ نے سردار بنایا تھا وہ جانتا تھا کہ میدان میں کن لوگوں کو لے کر جانا چاہیے، کن کو چھوڑ دینا چاہیے۔ لہذا کہا کہ سب کود پڑے تالاب میں سوائے ایک مختصر جماعت کے۔ جناب تالوت نے اسے دیکھا، کہا کہ بس تمہارا جہاد ہو گیا، تم تو جاؤ واپس۔ اور جنہوں نے حکم مانا تھا کہا یہ کافی ہیں جنگ کے لیے، اتنے ہی کافی ہیں، اتنے نفوس کافی ہیں۔ کیوں؟ صابر ہونا چاہیے۔ صبر کا کیا مطلب؟ یعنی مصیبتوں کے مقابلے میں ڈٹ جانے والا، بیٹھ جانے والا نہیں۔ قرآن مجید میں صابر کا معنی کیا بتایا؟ ان یکم منکم عشرون صابرون یغلبوا مئتین، اگر تم میں 20 بندے صابر ہوئے تو 200 پر غالب آ جائیں گے۔ بس اب کربلا میں جو معرکہ ہوا، کیوں کہا جاتا ہے صابرین کی جماعت؟ مطلقاً اگر صابرین کا گروہ کہا جائے تو سیدھا ذہن کہاں جائے گا، کربلا پہنچے گا کہ نہیں پہنچے گا؟ تو کیسے صابر تھے، ہتھیار رکھ رکھ کے، معاذ اللہ اپنی گردنیں دے دی تھی کہ کاٹ دو، نہیں ڈٹ گئے تھے نا باطل کے مقابلے میں، لڑے تھے، تلوار چلائی تھی، زخم لگائے تھے، زخم کھائے تھے، بیٹھ تھوڑی گئے تھے۔ تو جہاں بھی قرآن مجید میں صبر کا مفہوم آئے گا بہادری کے ساتھ آئے گا، بیٹھ جانے کے ساتھ نہیں آئے گا۔ جبر کے مقابلے میں ڈٹ جانا صبر ہے، اسی کو صابر کہتے ہیں۔ ایک صلوات عنایت فرمائیے محمد آل محمد پر۔ آئیے اب آپ کو لے کر آگے چلے۔ بس اس جماعت کو جب لے کر آگے چلے، اور جیسے ہی وہ لشکر سامنے آیا، جالوت کا ٹڈی دل لشکر، دل نہیں، بعض لوگ کہتے ہیں ٹڈی دل لشکر، ٹڈی دل، کیونکہ ٹڈی جب حملہ آور ہوتی ہے تو کروڑوں اربوں کے حساب سے آتی ہے، اور دل کہتے ہیں مجمع کو، لشکر کو یا جمعیت کو۔ تو اکثر میں نے بچوں کو کیا، بڑوں کو بھی کہتے تھے نا کہ ٹڈی دل لشکر آ رہا ہے، ٹڈی دل نہیں ہو، ٹڈی دل تو پھر وہ تو ٹڈی دل ہوا تو اس سے کائے کا ڈرنا، ٹڈی دل، یعنی وہ ٹڈیاں جب حملہ کرتی ہیں کھیتوں پہ، ایک ہی بار میں نے زندگی میں دیکھا ہے وہ منظر، کے اربوں کے کروڑوں کے حساب سے وہ آتی ہیں، تو اس کو کہا جاتا ہے ٹڈی دل، کہ دل نے حملہ کیا۔ خیر وہ ٹڈی دل لشکر جب دیکھا، اب یہ جو تھے ان میں سے بھی کچھ پریشان ہوئے، لیکن جو اللہ سے ملاقات کے لیے نکلے تھے وہ کیا کہتے ہیں؟ وہ کہتے ہیں کم من فئت قلیلت غلبت فئت کثیرت باذن اللہ، ڈرنے کی کیا بات، تاریخ میں کتنی بار ایسا ہوا کہ اللہ نے چھوٹی چھوٹے سے گروہوں کو، چھوٹے چھوٹے سے گروہوں کو بڑے بڑے لشکروں پہ فتح دے دی، ڈرنے کی کیا بات ہے، خوف زدہ ہونے کی کیا بات ہے، ایک دفعہ تو نہیں ہوا۔ قرآن مجید فرماتا ہے کم من فئت قلیلت غلبت فئت کثیرت باذن اللہ، کتنی بار ایسا ہوا کہ اللہ نے چھوٹی چھوٹی جماعتوں کو بڑے بڑے لشکروں پہ فتح دے دی۔ اب قصص انبیاء پہ کسی کا اگر اعتبار نہیں تو آج کے دور میں دیکھ لو، کتنی چھوٹی سی جماعت حزب اللہ کی، کتنا چھوٹا سا لشکر حزب اللہ کا، اور کتنی بڑی طاقت کو ذلت سے دو چار کیا۔ اگر ماضی میں نہیں جانا چاہتے تو حال سے تو سبق لے لو کہ کم من فئت قلیلت غلبت فئت کثیرت باذن اللہ، کتنی بار ایسا ہوا کہ اللہ نے چھوٹی چھوٹی جماعتوں کو بڑے بڑے لشکروں پہ غلبہ دیا۔ اگر آج تمہارے سامنے نہ ہوتا تو شاید شک کی گنجائش تھی، اب کوئی شک کی گنجائش ہے کہ سامراج گھبراتا ہے وہ نہیں گھبراتے، وہ تو نہیں گھبراتے یار، ماشاءاللہ بیٹا۔ ایک صلوات عنایت فرمائیے محمد آل محمد پر۔ یا حسین لبیک یا حسین لبیک یا حسین لبیک یا حسین، ماشاءاللہ۔ اب ایسے رہے نا، دلیروں کی طرح جینا ہے بھائی، بہادروں کی طرح جانا ہے، پتا تھوڑی کون کب چلا جائے گا۔ کوئی یہ نہ کہے کہ جناب پیٹھ دکھائیے، کوئی یہ نہ کہے کہ मुश्किलात हुई तो जनाब मैदान छोड़ के निकल लिए। नहीं, ऐसे नहीं जाना, जाना सबको है। आप में कोई है जो ये कह सकता है कि मैं कभी नहीं जाऊंगा? तो ये है तो बता दे कि उसे नहीं मरना। ये तो हकीकत है ना, एक अटल हकीकत मरना है। जितनी सांसें लेकर आया है कोई एक भी कम नहीं कर सकता, जितनी सांसें लेकर आया है कोई एक भी बढ़ा नहीं सकता। आप चाहें कि कुछ सांसें बढ़ जाए तो बढ़ सकती हैं, और अगर पूरी दुनिया मिलकर चाहे कि कुछ सांसें कम कर दे, कर सकती है दुनिया, फिर काहे का घबराना। बात है इज्जत और जिल्लत की, बात है ऐसी मौत, मौत सबको आनी है, इज्जत की लेनी है या जिल्लत की लेनी है। लिहाजा घबराने की कोई बात नहीं, मरना है, इत्मीनान रखो, इस अकीदे पर जाएंगे। अभी मैं जब आपको इशारे दूंगा तारीख, तो आपको पता चलेगा कि आप तो बहुत अच्छे। हजारों लोग जमा हो गए, जनाजा उठाया, लाखों लोगों ने धरने दिए मुख्तलिफ शहरों में, दिए कि नहीं दिए? कितना अच्छा माहौल है, यानी लोगों की हिम्मत है, लोग निकल रहे हैं सड़कों पे, बाजारों में एहतजाज कर रहे हैं, मर्दों के साथ साथ औरतें भी, खवातीन भी निकल रही हैं कि नहीं निकल रही? निकल रही है ना। जरा उस दौर में जाइए जब जनाब रुशैद हजरी को शहीद किया गया, जब जनाब मीसा में तम्मार की लाश लटकती रही दरख्त के साथ, जब जनाब कंबर के टुकड़े किए गए, उस दौर में जाइए ना। जनाब हुजर इब्ने अदी के साथ क्या हुआ? कोई हिमायत करने वाला था, कोई एहतजाज करने वाला था, कोई प्रोटेस्ट करने वाला था। जनाब अबू जर रब्जा के सहरा में जान दे देते हैं, सिवाय बेटी या बाज रिवायत के मुताबिक बीवी, बीवी या बेटी के अलावा कोई पास है? दफन करने वाला भी नहीं है। वो तो जनाब अबू जर ने बशारत दी थी, बता दिया था कि घबराना मत, आएंगे और पाक तरीन लोग मुझे दफन करेंगे। और जनाब मालिक अश्तर का जब काफिला गुजरा, उन्होंने साहबी रसूल को दफन किया, तो मुझे बताइए कोई हिमायत करने वाला था, कोई नारे लगाने वाला था? क्या वो इंसान नहीं थे हम जैसे गोश्त पोस्ट के? कैसे उन्होंने बर्दाश्त किया कि भाई पूरी दुनिया एक तरफ, पूरा मुआशरा एक तरफ, मैं अली का चाहने वाला एक तरफ, लब्बैक या हुसैन, लब्बैक या हुसैन, लब्बैक या हुसैन, लब्बैक या हुसैन, जज़ाकअल्लाह, जज़ाकअल्लाह। तो बस अब ये इस बात को याद रखिए कि वो जो असहाब अली थे, वो अंसार अली, वो कैसे थे कि उनके साथ तो कोई भी नहीं था भाई, मगर उनके पाए सुबात में कभी लग्जिश आई? नहीं आई ना, बस आई। यानी हर दौर में ये मिसालें हमारे पास मौजूद हैं। अब कुरान मजीद उस मारके की इंतहा बताता है, तालूत और जालूत के जब मारके का आगाज हुआ, तो वो लोग जो जनाब तालूत के साथ थे, उनके लबों पर एक दुआ आई और वो दुआ कुरान की आयत बन गई। कुरान मजीद की आए उस दुआ को नकल किया, रब्बना अफरिक अलैना सबरा व सब्बित अक्दामना वंसुरना अलल कौमिल काफिरीन। ए पालने वाले, ए हमारे रब, रब्बना अफरिक अलैना सबरा। मारके में सबसे पहली दुआ क्या करो? मालिक इस मारके हक व बातिल में हमें सब्र नाजिल फरमा हम पर, रब्बना अफरिक अलैना सबरा। अगर सब्र नहीं हुआ, बेसब्रा हुआ, मैदान में डट नहीं सकता, मुसीबतों पे जजा फजा करना शुरू कर देगा, मुसीबतों का मुकाबला नहीं कर सकता। लिहाजा पहली दुआ क्या है? मालिक हम पर सब्र नाजिल फरमा ताकि डटे रहें उन मुसीबतों के मुकाबले में जो हम पर आ रही हैं और जो हम पर आने वाली है। रब्बना अफरिक अलैना, ऐसा सब्र नहीं कि हम मैदान छोड़कर चले जाएं, बस सब्बित अक्दामना, मालिक ऐसा सब्र कि हमें साबित कदम रख। रब्बना याल, रब्बना अफरिक अलैना सब्रा व सब्बित अक्दामना, हमें साबित कदम रखना, वंसुरना अलल कौमिल काफिरीन, इस कौम कुफार पर हमें फतह इनायत फरमाना। ये हक व बातिल के मारके में जाने वालों की दुआ। अब वो मारिका कैसा है, कभी मौका मिला तो तफसील से बता देंगे, लेकिन अभी तो हमने कहा था कि हवाला देना है, तो बस कुरान मजीद में ये हवाले क्यों दिए गए, किसके लिए दिए गए? मेरे और आपके लिए ना, कि ये ना समझना वलम्मा यातकुम मसलुल लजीना खला मिन कबलकुम, अभी तक तुम पर वो आया ही नहीं जो तुमसे कबल वालों पर आ गया था। भाई कहां हो? ऐसे ऐसे मैदानों में डटे रहे, जमे रहे, आखिर उनकी फतह हुई, अल्लाह ने उनको फतह नसीब की। क्यों? साबिर भी थे और साबित कदम भी थे, सब्र करने वाले भी थे और मैदान में डट जाने वाले भी थे, इस्तेकामत थी उनके पास, मुकावमत की उन्होंने। और यही सब्र इंसान को हर मंजिल से फातह करार देकर निकालता है, यही सब्र आगे बढ़ाता है। مولائے عارفان، مولائے متقیان، علی ابن ابی طالب علیہ الصلوۃ والسلام، ایک اور صلوات عنایت فرمائیے محمد علیہ وسلم. یہ جو آپ پیکر صبر و رضا ہیں، وہ جو قول رسول صلی اللہ علیہ وآلہ وسلم ہے، ایک صلوات اور بھیجیے. کیا الحسن والحسین سیدا شباب اہل الجنہ وابوہما افضلہما، حسن و حسین جوانان جنت کے سردار، ان کا بابا ان دونوں سے افضل ہے. یہ کیسا افضل ہے علی؟ یہ جو آپ کے سامنے روایت نقل کر رہا ہوں ہے تو بہار کی 92 جلد، لیکن ابو حامد غزالی، جن کو امام غزالی کہا جاتا ہے، ان سے نقل کیا علامہ مجلسی نے. میں نے ان کی کتاب نہیں دیکھی، میں نے اس میں دیکھا ہے، بہار میں انہوں نے امام غزالی کے حوالے سے ایک علم کا مقام نقل کیا. جس کا جتنا علم بڑھتا جائے گا، وہ صبر کے میدان میں طاق، کیونکہ جانتا ہے کہ یہ سب فانی ہے، سب گزرنے والا ہے. یہ الگ بات ہے کہ کوئی علی تک نہیں پہنچ سکتا، کوئی علی کی طرح دنیا کو 3 طلاقیں نہیں دے سکتا، یہ الگ بات. لیکن جتنا آگے بڑھے گا تو اتنا انصار علی میں تو شامل ہوگا نا، اور انصار علی بننے پر کوئی پابندی تو نہیں کہ جو اس زمانے میں علی کے سامنے تھے وہی انصار علی ہیں؟ نہیں، قیامت تک جو اس راہ پہ چلنے کی کوشش کر رہا ہے وہ انصار علی میں ہے، وہ انصار دین خدا میں ہے، وہ انصار پیغمبر ختمی مرتبت میں ہے، وہ انصار فاطمہ میں ہے، وہ انصار حسن میں ہے، وہ انصار حسین میں ہے. تو اب آئیے، وہ کیا مقام ہے امام غزالی جس کو لکھ رہے ہیں، کہ ہمارے بھی بعض لوگوں کی غلط فہمی دور ہو جائے. ایک واقعہ نقل کیا، نقل کرتے ہیں کہ کسی نے آ کر کہا مولا کی خدمت میں کہ اتنی شرح تھی اس کتاب توریت کی جو جناب موسیٰ پر نازل ہوئی تھی، اس کی شرح کا بار، یعنی اس کی شرح کا وزن 40 اونٹ اٹھاتے تھے. یعنی تفاسیر لکھی گئی، اس کی تشریحات جو لکھی گئی توریت کی جو جناب موسیٰ پر نازل ہوئی تھی، اس کا بار کتنے اونٹ، اتنی بڑی تھی، اتنی تفصیل تھی کہ 40 اونٹوں میں اس کا وزن آتا تھا، ایک اونٹ میں وہ شرح نہیں. اب ظاہر ہے کہ پرانے زمانے میں کھالوں پہ لکھا جاتا تھا، یہ ہم حساب کر سکتے ہیں کہ آج کی طرح تو کاغذ باریک باریک نہیں ہوتے تھے، یا کھالیں تھیں اور یا پھر پتے بڑے بڑے، ان کی چھالیں، درختوں کی چھالیں، تو ہم اس حساب سے اس کو دیکھ سکتے ہیں حقیقی نظر سے یوں. لیکن مولا کے سامنے جو فرمایا تو مولا فرماتے کہ اگر اللہ اور اس کا رسول مجھے حکم دے، تم نے تو یہ کہا نا کہ توریت کی شرح کا بار 40 اونٹ اٹھاتے تھے، توریت کی شرح کا وزن 40 اونٹ اٹھاتے تھے، اگر اللہ اور اس کا رسول مجھ علی کو حکم دے تو میں الحمد کی الف کی شرح سے 40 سے زیادہ اونٹوں کا بار بھر دوں گا، صرف الف، صرف کس کی شرح سے؟ الف کی، الحمد کی نہیں، الف کی شرح سے، اپنا تو ذکر ہی نہیں کیا. تو اس پر کہتے ہیں امام غزالی، تبصرہ کرتے ہیں کہ جس کے علم کی یہ وسعت ہو تو ماننا پڑے گا کہ وہ علم لدنی اور آسمانی علوم کا وارث ہے. یہ امام غزالی فرماتے ہیں کہ ماننا پڑے گا کہ جس کے علم کی یہ وسعت ہو تو یقیناً اس کے پاس علم لدنی بھی ہے اور آسمانی علم بھی ہے، یہ وہ رشتہ ہے علم کے ساتھ. اس لیے وہ روایت پڑھنے کی تو مجھے ضرورت نہیں، آپ سارا سال سنتے رہتے ہیں کہ وہ جب جناب عبداللہ ابن عباس کے دونوں مکاتب میں، یہ بھی نہیں کہ میری ہو وہاں نہ ہو، وہاں بھی کتنے ہی لوگوں نے اس کو نقل کیا، ان نقطۃ التی تحت الباء، یعنی جب تک یہاں سے داخل نہیں ہوگے دروازے سے، اس وقت تک قرآن مجید کو سمجھنے میں پریشان ہی رہے گا، آج تک پریشان ہے. لیسل بر رومین تعت البیوتا من ظہورہا، نیکی یہ نہیں کہ تم دروازوں میں پچھواڑوں سے یا گھروں میں پچھواڑے سے داخل ہو. ولکن البر من اتقا، نیکی یہ ہے کہ تقوی سے کام لو، جو اللہ سے ڈرتا ہے نیکی یہ ہے. وعت البیوتا من ابوابہا، جب بھی گھروں میں داخل ہو کہاں سے داخل ہو؟ دروازے سے داخل ہو. حالانکہ اس کے بعد وہ چاند کی آیات ہیں، ہلال کی، لیکن یہاں ہمارے علماء نے اکثریت نے یہی تشریح کی ہے کہ قرآن مجید کا بھی دروازہ ہے، پیغمبر ختم مرتبت جو علم کا شہر ہے اس کا بھی ایک، انا مدینۃ العلم والی بابہا، یعنی پیغمبر کو سمجھنے کا دروازہ بھی علی اور قرآن کو سمجھنے کا دروازہ بھی مفتاح یہی ہے، یعنی چابی یہی ہے، اس کے بغیر کھلنے والا۔ وہ کہتے ہیں نا کہ جادو کا پٹارا ہے یہ کمپیوٹر یا لیپ ٹاپ یا جو بھی کہہ لیے، ٹویٹر یا مجھے تو استعمال نہیں آتا، صاف بات بتاؤں، بہت سارے لوگ جانتے ہیں مجھے نہیں آتا، وہاں پہ بچوں سے جب کوئی چیز چاہیے تو مانگتا ہوں کہ اتنا ٹائم بھی نہیں، سیکھنے کا بھی نہیں، اب کہاں اس عمر میں آدمی کیا سیکھے، بہت صبح شام تک بیسی ہو مصروفیات، تو مجھے نہیں پتا، لیکن مجھے یہ معلوم ہے کہ جادو کا پٹارا ہے، یہ ایک جادو کا پٹارا ہے، ایک بٹن دباؤ پوری دنیا کھل جاتی ہے کہ نہیں۔ اب یہ بچوں نے مجھے بتایا کہ کیا معلومات آپ کو لینی ہے بتائیے مجھے، بچہ مجھ سے کہہ رہا ہے کہ پوچھئے۔ ہاں یا آپ یہ بچے بیٹھے ہوئے ان سے پوچھ لیجیے، اور بڑے بےچارے انہیں کے محتاج ہوتے ہیں بچوں کے، وہ بچہ کہتا ہے پوچھئے امریکہ کے بارے میں، افریقہ کے بارے میں، آسٹریلیا کے بارے میں، چاند کے بارے میں، سورج کے بارے میں، زمین کے بارے میں، موسموں کے بارے میں، برف کے بارے میں، کہاں سورج کتنے دن طلوع رہتا ہے، کہاں کتنے دن غروب رہتا ہے۔ ارے بھائی کیا ہے یہ، اتنے سے یا اتنی سی ڈبیا میں کیا کیا ہے بھائی، اور پھر اب تو کمپیوٹر لیپ ٹاپ بھی نہیں، تو جیب میں رکھا ہوا اتنا سا ڈبا، سب کچھ اسی میں ہے نا، ہائی فائی وائی فائی یو فیوز جو کچھ بھی ہے جتنے قسم کا ہے سب کچھ، یو فون وو فون سب اس میں ہے کہ نہیں۔ دیکھیں حقیقت ہے نا، میں حقیقت سے منہ تو نہیں چھڑا رہا، یہ انسانی ترقی ہے نا، اور ابھی دیکھ کے آ رہا ہوں، ابھی ایک گھنٹے ڈیڑھ گھنٹے پہلے کی بات ہے کہ ابھی ایسا بھی موبائل بچوں کے پاس آ رہا ہے کہ جو بہترین لمحات ہیں وہ کیمرے میں محفوظ ہوں گے، میموری میں، وہ خود کمپیوٹر اس موبائل کا یہ فیصلہ کرے گا کہ کس بات سے آپ کو زیادہ خوشی ہو رہی ہے، وہ خوشی کے لمحات کو قید کر دے گا۔ یہ ابھی 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 کی بات، دو گھنٹے پہلے ایک چینل پہ دیکھا، میں نے کہا بھئی یہ کیا مصیبت ہے، یعنی آپ کو یہ بتانے کی ضرورت نہیں کہ میں کب زیادہ خوش تھا، وہ خود آپ کی کیفیت کے مطابق کہ کتنے آپ زیادہ خوش ہیں، 60% سے زیادہ جہاں خوش ہوں گے وہ لمحات محفوظ۔ اب مجھے بتائیے آپ کہ 10-12 سال کے بچے مجھ سے کہہ رہے ہیں کیا چاہیے معلومات، بتائیے کس کے بارے میں چاہیے معلومات آپ، ہم دیتے ہیں، تو بھیا اتنا تو مان لو، اتنا تو انصاف کرو کہ جب یہ انسان ترقی کرتا کرتا، جسے اللہ نے ترقی کا پتلا ہی بنایا ہے، ترقی کے لیے بنایا نا، آگے بڑھتے جاؤ، تسخیر کرو کائنات کو، تسخیر کر رہا ہے، تسخیر کرتے کرتے کہاں تک پہنچ گیا، لیجیے جی معلومات کہاں کی چاہیے دنیا کے، کس حصے کی آپ کو چاہیے، کون سا کیپٹل، کہاں کیا پیدا ہوتا ہے، کہاں کیا ختم ہوتا ہے، پاکستان کا نام آتا ہے تو ختم ہونے کی بات ہوتی ہے، یہ ختم یہ ختم یہ ختم یہ ختم، ہوتا کچھ نہیں ہے یہاں۔ صلوات بھیجیے محمد آل محمد پر، یہاں صرف ایک ہی کام ہوتا ہے، کرپشن یہی پیدا ہوتا ہے، اور اسی کی وجہ سے سب کچھ ختم۔ ان کی ترجیحات یہ ہے کہ کتنی مدت میں کتنا مال بناؤ اور بھاگو، ان کی ترجیحات میں یہ نہیں ہے کہ لوگوں کی جان و مال کی حفاظت کیسے کی جائے۔ خیر کیا ان ڈھیٹ حکمرانوں سے کیا گلا شکوا کرنا، ان کو خود ہی نہیں پتا اپنی اوقات کے بارے میں، یہ خود ہی نہیں جانتے کہ کیا دنیا کے نقشے پہ ان کی اوقات ہے، 2 ٹکے بھی بہت ہیں، اس سے بھی حقیر ہے ان کی اوقات۔ صلوات بھیجیے محمد آل محمد پر۔ خیر جناب، بات کچھ کرتا ہوں، دماغ میں پتہ نہیں کیا کیا آتا چلا جاتا ہے، دماغ کا میں کیا کروں، قابو نہیں رہتا۔ تو خیر جناب، ہوا یہ کہ بچے ترقی کرتے کرتے چیزیں کیا کیا بن گئے، ہم سے کہہ رہے پوچھئے کیا چاہیے معلومات۔ اب مجھے اتنا تو انصاف کیجئے نا، آپ مجھے اتنا تو کہنے دیجئے کہ جب انسان ترقی کرتا کرتا یہاں تک آیا، اور یہ سب کچھ کس کی بدولت ہے، اس دماغ کی بدولت۔ اصل تو یہ دماغ ہے نا جو اس کو چلا رہا ہے، یہ برین ہے، یہ برین ہے، انسان کا دماغ ہے جو سارے کام کر رہا ہے، یہ کرتا چلا آ رہا ہے، یہ ترقی کرتے 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 یہاں تک پہنچا کہ آپ نے ایسے ٹک کیا اور پوری دنیا اوپن ہو گئی، ایسے ہی کیا نا، بچے ایسے ٹک مارتے، ٹک کیا انہیں نے اور پوری دنیا کھل کے آ گئی، وہ چلا چلا کر کہہ رہا ہے کیا چاہیے، ریسرچ، کیا ڈھونڈنا ہے، کیا چاہیے تم کو۔ اب مجھے بتائیے کہ انسان اپنی محنت سے ترقی کرتا ہوا یہاں تک آ جائے کہ بچے ہم سے کہیں کہ پوچھئے آپ کو کیا پوچھنا ہے، اب جو علم لدنی کا حامل ہو، بلکہ ایک بات بڑھ کر کہہ دوں، میرے پاس اس کی بڑی دلیلیں ہیں، کبھی عرض کر دوں گا، شاید عرض کر بھی چکا ہوں، کہ یاد رکھیے ایک بات کا، کہ رحمت علت ہے، عالمین معلول ہے، رحمت علت ہے، عالمین معلول ہے. کیوں؟ وما ارسلناک الا رحمتا للعالمین. اے رسول، ہم نے آپ کو نہیں بھیجا مگر عالمین کے لیے رحمت بنا کر. رحمت ہٹ جائے تو عالمین رہیں گے؟ نہیں رہتے نا، فنا ہو جائیں گے، ختم ہو جائیں گے. رحمت کی وجہ سے عالمین باقی ہیں، عالمین کی وجہ سے رحمت باقی نہیں ہے. عالمین نہ ہو رحمت پھر بھی ہے کہ نہیں ہے؟ تو رحمت علت ہے عالمین. یہ تو نہیں ہو سکتا کہ معلول علت سے پہلے وجود میں آ جائے، مشکل لفظ ہوگا بچوں کے لیے، لیکن بہرحال بڑے تو سمجھ رہے ہیں نا. یہ تو نہیں ہو سکتا نا کہ معلول پہلے وجود میں آ جائے علت سے. معلول کے وجود کے لیے علت کا پہلے سے وجود ہونا ضروری ہے. جیسے ماں باپ علت ہیں، اولاد معلول، سلسلہ چل رہا ہے نا، سوائے استثناءات کے، جناب آدم کے، جناب ہوا کے، جناب عیسیٰ کے، وہ الگ، وہ استثناءات ہیں کائنات کے، لیکن علل و معلول کا، یہ کائنات علل و معلول ہے نا. یہ تو نہیں ہو سکتا کہ دھوپ پہلے آ جائے، سورج بعد میں طلوع ہو. چلیے یوں سمجھ لیجئے، اب بچوں کو سمجھانے کے لیے، یہ تو نہیں ہو سکتا نا کہ دھوپ پہلے نکل آئے سورج بعد میں. نہیں، یہ دھوپ بتا رہی ہے کہ علت موجود ہے سورج. جب تک سورج طلوع نہ ہو، زمین پہ سورج کی کرنیں نہیں پڑ سکتی، یہی رات. یہ تو نہیں ہو سکتا کہ سورج غروب ہونے سے پہلے اندھیرا ہو جائے. ہاں، سورج غروب ہونے سے پہلے بھی اندھیرا ہوگا. کب؟ جب سورج کو گرہن لگے گا. ایسے ہی ہے نا، جب سورج کو گرہن لگے گا تو اندھیرا ہوگا، ورنہ نہیں. سورج کا چھپنا اندھیرے کے لیے ضروری ہے. جب تک سورج نہیں چھپے گا، اندھیرا نہیں ہوگا. تو علت ہے رحمت، معلول ہے عالمین. تو اس بات کو یاد رکھیے کہ علت پہلے ہے، معلول بعد میں. اس لیے وجہ مقصود کائنات، اس لیے وجہ تخلیق کائنات، اس لیے مقصود کائنات کہا جاتا ہے پیغمبر ختمی مرتبہ صلی اللہ علیہ وآلہ وسلم کو، کہ آپ کی خاطر کائنات کو خلق کیا، کائنات کی خاطر آپ کو خلق نہیں کیا. آپ کی خاطر عالمین کو خلق کیا، عالمین کی خاطر آپ کو خلق. اتنی سی بات سمجھ میں آ جانی چاہیے، دو اور دو چار کی، کوئی نہ سمجھے تو اس کا ہم کیا کریں. اتنی بات ہے، کائنات کو ان کے لیے خلق کیا، ان کو کائنات کے لیے خلق نہیں کیا، عالمین کو ان کے لیے خلق کیا، ان کو عالمین کے لیے خلق. وجہ تخلیق کائنات ہے میرا حبیب، تجھے خلق نہ کرتا تو کوئی بھی چیز خلق، بات ختم ہو گئی، سیدھی سیدھی سی بات ہے. تو اب جب عالمین بعد میں خلق، رحمت پہلے، اس لیے حضور کو کوئی تعجب نہیں کسی بھی چیز پر. ہر نبی خواہش کرتا نظر آئے گا، یہ دکھا دے، یہ دکھا دے، یہ دکھا دے. کئی بار مثال دے چکا ہوں، وقت آپ کا نہیں لینا چاہتا، ضائع نہیں کرنا چاہتا مثالوں میں. رسول نے کبھی خواہش نہیں کی کہ مجھے معراج پہ بلا لے. کہیں کوئی بتا دے، کوئی ضعیف سے ضعیف حدیث بتا دے کہ رسول نے فرمایا ہو کہ اے پالنے والے، مجھے آسمانوں کی سیر کرا دے. کبھی کہا؟ نہیں کہا. حالانکہ ہر نبی کی فرمائش ہے، یہ دکھا دے، مردے کیسے زندہ کرے گا یہ دکھا دے، اپنا جلوہ ہی دکھا دے. ایسا ہے کہ نہیں ہے؟ چاہے وہ چلیے بنی اسرائیل کے کہنے پر صحیح، مگر فرمائش تو کی ہے نا. اور کتنے انبیاء نے ایسے فرمائشیں کی، اور اللہ نے فرمائشوں کو پورا بھی کیا، لیکن اس حبیب نے تو کبھی بھی نہیں کہا. یہاں تو بالکل معاملہ برعکس ہے. یہاں سے تھوڑی کہا جا رہا کہ مجھے دکھا آسمانوں میں کیا ہے، مجھے دکھا کتنے آسمان ہیں، مجھے سدرۃ المنتہا سے کی منزل تک پہنچا دے. نہیں، یہاں تو خود حبیب کو بلایا گیا ہے، محبوب کو بلا رہا ہے پروردگار، سبحان الذی اسرا بعبدہ. یہاں تو اللہ بلا رہا اور اپنی تسبیح اور اپنی پاکیزگی بیان کر رہا ہے. تو اس لیے کہیں تعجب نہیں رسول کو کہ جس کے سامنے عالمین خلق پا رہے ہیں، پس اس کے پاس وہ علم ہے کہ نہیں ہے. اگر وہ علم نہ ہوتا تو قرآن مجید میں دو تین جگہ یہ ذکر نہ ہوتا کہ جلدی نہ کیجئے، جلدی نہ کیجئے جب تک وہی مکمل نہ ہو. اور قرآن مجید میں یہ ذکر نہ ہوتا پہنچائیے جو آپ تک پہنچ چکا، یعنی کچھ ہے جو پہنچ چکا ہے، پہنچانے میں مزید تاریخ تاخیر نہ کیجئے. تو کائنات کا علوم کیسے ہے رسول کے پاس، اور جیسے رسول کے پاس ہے، اب اگر علی یہ کہتے نظر آئیں کسی کے سوال کے جواب میں کہ سوال پورا نہیں ہوتا، جواب آپ پہلے دیتے ہیں، تو کیا فرماتے ہیں؟ مولا तेरे हाथ में कितनी उंगलियां? कहा पांच। बगैर देखे कैसे बता दिया? बगैर देखे कैसे, बगैर सोचे कैसे? कहा मौला जरूरत नहीं देखने की, बदहियात है। समझते हैं अहले इल्म बदहियात का, बदही इल्म है कि वो यहां से सुबह की, देखिए रात और दिन की रोशनी में फर्क है ना, सुबह की रोशनी में हाँ भाई सूरज निकल आया, कब आपने देखा नहीं कैसे निकला, क्या जरूरत नहीं देखने की, बदही इल्म है। धुआं बता रहा है कि गाड़ी जा रही है, ट्रेन जा रही है, आवाज़ बता रही है कि जहाज की है आवाज है या ट्रेन की आवाज है, बदहियात है, ये बदहियात कहलाते हैं। कब तेरे लिए जैसे ये इल्म बदही है कि तू बगैर देखे बगैर सोचे समझे, मैंने तो उसे पूछा हाथ में कितनी उंगलियां, तूने कहा पांच, कब बस ये पूरी कायनात मेरे सामने ऐसे है, नजरें है ना। तो बस अब अगर पहले किसी की सलोनी का दावा समझ में नहीं आता था तो आप समझ लो ये किसे कहने का हक है, सलोनी सलोनी कबलन तफकदूनी, हमारे उलमा हो या दूसरे उलमा हो, इस दावे पर तो अक्सरियत का इत्तेफाक है ना, कहीं कोई कैद तो नहीं लगाई अली ने कि ये पूछना ये ना पूछना, ये पूछना ये ना पूछना, सारे उलूम का वारिस है ना। बस जिसको इतने इख्तियारात दिए हो अल्लाह ने, अब नतीजा दे रहे हैं आपको, और ज़हमतें तमाम करेंगे आज की जिंदगी नहीं, कल यहीं से बात का आगाज करें जो बात असल बताना चाह रहे हैं। बस अल्लाह कौन है? सबूर। अल्लाह के नामों में से एक नाम क्या है? सबूर, सब्र करने, बहुत ज्यादा बर्दाश्त। क्या मतलब सब्र करने वाला? माज अल्लाह, अल्लाह कोई तीन जो सब्र की किस्में हैं कि इबादत पे सब्र, अल्लाह को सब्र की भी जरूरत नहीं, मासियत पर सब्र माज अल्लाह उसकी भी अल्लाह को जरूरत नहीं, मुसीबत पर सब्र उसकी भी अल्लाह को जरूरत, अल्लाह पर कोई मुसीबत थोड़ी आ सकती। सबूर क्यों? जल्दी नहीं है अल्लाह को, कहां भाग के जाओगे, कहां भाग के जाओगे। जुमेरात को दुआए कुमैल जो लोग सुनते हैं, अच्छा ये भी बड़ा मसला है, अब इसी में झगड़ा है, खुदा इन लोगों की अकलों को मातम करने को, बाज़ औक़ात इनकी अकलों का मातम करने को दिल चाहता है जो इबादतों को टकराते हैं। ये अफजल की वजह, खुदा के बंदे कोई झगड़ा है हदीस के साथ दुआए कुमैल का? ये दो मौलवी दुआए कुमैल पढ़ा तो मैंने यही पढ़ना है, जिद में तो भाई तू कुछ भी कर ले कोई सवाब नहीं मिलने वाला, जिद में तू नमाज भी पढ़ ले, ये नहीं पढ़ता मैं इसकी जिद में पढ़ूंगा तो फिर नमाज का भी कोई फायदा पहुंचने वाला, जिद में दुआए कुमैल भी पढ़ेगा तो उसका भी कोई सवाब पहुंचने वाला, वो भाई अल्लाह के लिए, लिल्लाह फिल्लाह होता है काम, खुशनूदी अल्लाह रसूल के लिए होता है, खुशनूदी मोहम्मद वाले मोहम्मद के लिए काम होता है, ये इबादत भी उसी के लिए होती है। मालूम है जिद में मातम कर रहे घड़वे दो दस्ते, ये जाओ जिद में, वो इमाम हुसैन अहकाम ही में, वो तो हो रहा है कि एक दूसरे की जिद में लगे हुए, ये हमसे आगे ना निकल जाए वो हमसे आगे ना निकल जाए, है कि नहीं, सच्ची बात है या गलत कह रहा हूँ? कोई ना करता होगा आपसे तो और बात, मगर मैं तो करता हूँ ये बातें, मुझे आदत भी है कुछ इस किस्म की बातें करने की। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर, है ना, बात जिद की नहीं। उस दुआ को मन में जुमला क्या था, ला युमकिनुल फिरार मिन हुकूमतिक, क्या भाग के जाओगे, मुमकिन ही नहीं मालिक कि मैं तेरी हुकूमत से फरार कर जाऊं, इसलिए वो सबूर है कि भाग के कहां जाओगे। अल्लाह को कोई जल्दी नहीं है, हमें जल्दी है, कल अर्ज किया था, क्योंकि हमारी जिंदगी महदूद, उसे कोई जल्दी नहीं, कहां भाग के जाओगे। मजलूम को कितना ही जुल्म हुआ मैं सिला दूंगा, मजलूम को अजर देगा ना अल्लाह, मत घबरा मैं अजर देने वाला हूं, मगर इस जालिम को दुनिया में भी और आखिरत में भी छोड़ूंगा नहीं, मेरी पकड़ बड़ी सख्त है। सबूर है ना, उसे कोई जल्दी, अल्लाह को कोई जल्दी नहीं है। बस अब आइए जो बताना चाह रहा हूं, इसलिए जल्दी नहीं कि अल्लाह मोहित है। कौन है? मोहित हर शय पर, इसलिए देख ही नहीं सकते आप, क्योंकि आलमीन पर मोहित है अल्लाह की जात, देखेंगे कैसे सुनेंगे कैसे, आलमीन तो उसके अंदर है ना, उसकी जात है मोहित। माज़ अल्लाह जात के अंदर की बात नहीं कर रहा, उसके जात के अंदर है, मैं सिफत की बात कर रहा हूं, मोहित है अल्लाह की जात, लिहाजा उसको देखना मोहाल, सुनना मोहाल, छूना मोहाल, हवा से खमसा में आने वाली चीज शय नहीं है वो, क्योंकि वो मोहित है पूरे आलमीन पे। आलमीन कहां तक है भाई, कुछ पता है? इसलिए उसे कोई जल्दी नहीं कि आलमीन पे उसका कंट्रोल है, कंट्रोल हासिल है ना उसे, यानी कंट्रोल क्या, खालिक है, उसके जाबते में हर चीज, उसकी कुदरत में है, कभी कभी दिखा भी देता है कि देखो ऐसा कर सकते हैं तुम्हारे साथ, सुनामी आ जाता है, कभी कुछ आ जाता है, कभी कुछ आ जाता है, देखो कैसे कैसे खिलौनों की तरह जहाज, बड़े बड़े शिप कैसे डोल रहे थे, कि मैं खुद ये समझा कि शायद खिलौने विलौने हैं, ये मालवा के नहीं, ये असली शिप है जो छत के ऊपर खड़े हुए बंगले की, देखे थे ना आप जब जापान में सुनामी आया था, लेकिन जिंदा कौम है, एटम बम खा के भी बंदूक से जो जंग हारी थी कलम से जीत ली, तालीम के जरिए से, इल्म के जरिए से जीत ली, पूरी दुनिया की मार्केटों में कब्जा कर लिया, क्योंकि जिंदा कौम है, जिंदा रहने का ढंग जानती है। काफिर हो या कुछ हो भाई, अल्लाह कौम की मेहनतों के हिसाब से सिले देता है। इतनी बड़ी सुनामी यहां आई होती तो हुक्मरानों के तो मजे आ गए होते, बाकी 18 करोड़ आवाम का पता नहीं क्या हुआ होता। एक सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। बस तमाम कर रहे हैं बात को, जो नतीजा देना चाह रहे हैं वो ये है कि बस पता चला क्यों सबूर है, इसलिए सबूर है कि उसे कोई जल्दी नहीं, भाग के कहां जाओगे, बस क्यों मासूमीन का सब्र इतना ज्यादा है, उन्हें भी कोई जल्दी नहीं, कोई जल्दी नहीं, पहले का दौर हो, दूसरे का दौर हो, तीसरे इमाम का दौर हो, चौथे इमाम, जो जुल्म हुए उन पर कोई तस्वीर कर सकता है आज, मगर कोई जल्दी नहीं। हर एक ने क्या कहा, शहजादी कौन है, खातून महशर, दुख्तरे रसूल भी यही फरमाती नजर आई कि तुम भी इंतजार करो, हम भी इंतजार करते हैं। खुतबे का आखिरी जुमला है, खुतबा पढ़ने का टाइम वक्त नहीं है, उस पहले का मुकमसा अजरा पढ़ते हैं खुतबे पे जनाब सईदा के, फरमाती कि तुम भी इंतजार करो, हम भी इंतजार करेंगे, कोई जल्दी नहीं, कोई जल्दी नहीं। उस दिन का जिस दिन फैसला होगा और वो आदिल हकीकी मसनद अदालत पर जलवा अफरोज होगा, फिर तुम्हें पता चल जाएगा कि तुमने क्या किया। जुल्म करने वाले अनकरीब जान लेंगे, कोई जल्दी है बीबी को, शहजादी कोई जल्दी नहीं, क्यों, हाथ से मामला निकल थोड़ी रहा भाई, सबके सब एक है ना मासूमीन, कोई बात नहीं। यही सानिये जहरा कहती नजर आ रही है दरबार में कि अभी तुझे कुछ अर्से बाद पता चलेगा कौन जीता कौन हारा, है ना, हुसैन को जल्दी नहीं, सीधे सज्जाद को कोई जल्दी नहीं, निकल थोड़ी रहा है मामला हाथ से, कहां जाओगे, कहां तक जाओगे। जिसका इल्म जितना ज्यादा है उसका सब्र भी उतना ज्यादा होगा, क्योंकि जानता है कि कहीं हाथ से नहीं निकल रहे, 100 साल लगे, 200 साल लगे, 1400 साल लगे, 14,000 साल लगे, कानून कुदरत जारी होकर रहेगा। وَسَيَعْلَمُ الَّذِينَ سَلَمُوا أَيَّا مُنْقَلِبِ يَنْقَلِبُونَ انقریب، یہ ظلم کرنے والے جان لیں گے کہ کس جگہ ان کا ٹھکانہ ہے، کس جگہ یہ پلٹائے جانے والے ہیں، کہاں پہنچائے جانے والے۔ تو صبر کا تعلق اس علم کے ساتھ، لہذا اس لیے مولا کائنات کے صبر کا عالم کیا ہے، صبر کا عالم یہ ہے کہ چاہتی ہے دنیا کے علی تلوار نکالے، पैगंबर के बाद चाहना यही वो सबसे बड़ा इम्तिहान है। खैबर खंदक बद्र उहद ये तो अदना करिश्मे हैं अली की शजाअत के, अली की शजाअत के अदना करिश्मे हैं ये जंगें। अली की शजाअत का मैयार देखना है तो उस हदीस से पहले उस हदीस को समझो, अश्चउन्नास मन गलबा हवा, लोगों में बहादुर तरीन फर्द वो है जो अपनी हवाए नफसानी पर गालिब आ जाए। हवाए नफसानी पर गालिब आने का क्या मतलब है कि कुदरत है किसी काम की मगर मसलहत इलाही नहीं है कि वो किया जाए। कुदरत है, ताकत है, चाहते हैं लोग अली तलवार निकालने, ऐसे वक्त अली जानते हैं कि तलवार निकालने का वक्त नहीं, ये जानुओ चलने वाला इस्लाम टुकड़े टुकड़े हो जाएगा। आए थे ना लोग कि मदीने को सवारों और प्यादों से भर देंगे, अली ये कैसे हुआ, आप हाथ बढ़ाइए मैं बैत करता हूँ, मदीने को सवारों और प्यादों से भर दूंगा। अली ने क्या जवाब दिया था मौला ने उसको, तू कब से इस्लाम का खैरखा हो गया, हालांकि फुर्सत थी ना, मौका था ना बदलने के अपने हक को ले लिया, लेकिन अली ये नहीं चाहते थे कि जंगों की नज़र और उसमें मेरा आ जाए नाम, ये खत्म हो जाएगा, खाना जंगी सिविल वार मदीना लाशों से पड़ जाएगा, यही तो चाहता है दुश्मन। तो कितना बड़ा सब्र है अली का, इसलिए अबू हुमा अफजल हुमा। कहते हैं कि एक करबला आई थी हुसैन के सामने, अली के सामने हर रोज मुसलमान एक करबला खड़ी कर देते थे, जनाबे सीदुश शुहदा करबला में जब जीन से जमीन पर तशरीफ लाए हैं, जीन से जमीन पर आए, तीरों पर मौल्लक थे, اس عالم میں آپ نے دیکھا کہ شمر نے ایک دستے کو لیا اور دوڑا خیموں کی طرف حملہ کرنے کے لیے. جناب سید الشہداء نے چلا کر کہا, او پسر سعد, اگر تمہارا کوئی دین نہیں رہا, کسی دین اور شریعت کے پابند نہیں ہو, تو کم سے کم عربوں کی غیرت اور حمیت سے تو کام لو. میری زندگی میں تو میرے گھر میں داخل نہ ہو جاؤ, پہلے مجھے قتل کر لو پھر میرے گھر میں داخل ہونا. اور پسر سعد نے روک دیا شمر کو, ٹھہر جا, پہلے حسین کا کام تمام کر, معاذ اللہ, پہلے سر قلم کر حسین کا, پھر خیموں میں داخل ہونا. تو آپ نے دیکھا کہ اس کیفیت میں بھی حسین کو یہ گوارا نہیں کہ میرے سامنے میرے گھر میں کوئی داخل ہو جائے. اب سمجھ میں آئی ابو ہما افضل ہما کیوں علی, کہ علی گھر میں ہو اور سیدہ کو دروازے پر جانا پڑ جائے. علی گھر میں ہو, سیدہ کے ہاتھ پر تازیانہ مارا جائے. علی گھر میں ہو, جس دروازے کو روکنے کی کوشش کر رہی ہے سیدہ, اس دروازے کو آگ لگا دی جائے. علی گھر میں ہو, سیدہ در و دیوار کے درمیان پس جائے. علی گھر میں ہو, محسن شہید ہو جائے. اب آپ بتائیے کس کی کربلا بڑی ہے, صاحب ذوالفقار نہیں علی؟ ابھی جنگ فتح کیے کتنی دیر ہوئی علی کو؟ اس لیے رسول نے فرمایا وہ ابو ہما افضل ہو. آئیے سید سجاد کہ گلے میں جو توق خاردار ہے اس کے لیے کہا جاتا ہے کہ اتنا وزنی تھا کہ اس کے وزن سے سید سجاد کا سر اٹھتا نہیں تھا. نہیں عزیزو, ایسا نہیں ہے, ایسا نہیں ہے. کتنا ہی وزنی کیوں نہ ہو توق, یہ نہیں ہو سکتا کہ سید سجاد کے سر کو جھکا دے, گردن کو جھکا دے. مسئلہ کیا ہے؟ مسئلہ صرف اتنا ہے کہ توق کے وزن کی وجہ سے سید سجاد کا سر جھکا نہیں رہتا, بلکہ اس لیے گردن جھکائے رکھتے ہیں کہ اٹھائیں تو کیسے اٹھائیں. جب سر اٹھاتے ہیں کبھی نو کے نیزہ پہ بابا کا سر, اور کبھی ناکوں کی پشت پہ ماؤں بہنوں پھپھیوں کے کھلے ہوئے سر. کیسی منزلیں ہیں, کیسی منزلیں ہیں. یہ شام کی منزلیں. کربلا سے جب یہ قافلہ چلنے لگا, اب مجھے نہیں معلوم کہ آپ کے یہاں کن تاریخوں کے حساب سے کیا مصائب ہوتے, لیکن بہرحال کوشش کریں گے گریز کرنے کی. جب کربلا سے یہ قافلہ چلنے لگا اور حکم دیا گیا, ناقے بٹھا دیے گئے, ہاتھ پسے پشت باندھ دیے گئے, ناقوں پہ سوار کیا جا رہا تھا, تو بے پالانوں کے اونٹ تھے, کوہانوں پر بٹھایا جا رہا تھا. اب بڑے تو کسی طرح اپنا وزن توازن برقرار کر لیں, بچے کیسے؟ جو روایت کے الفاظ ہیں میں وہ نہیں پڑھ رہا, میں پڑھ ہی نہیں سکتا, مجھ سے نہیں پڑھے جاتے. میں تو آپ کے لیے بلکہ اپنے لیے آسان کر کے پڑھتا ہوں. آپ تو مشکل سے مشکل سننے کے بھی عادی ہو چکے, مگر میں اپنے لیے آسان کرتا ہوں بھائی. میں آپ کو بتا دوں کہ میں وہ لفظ نہیں پڑھ رہا جو روایت میں, بس اتنا آپ کو بتا دوں کہ بچے کیسے اپنا توازن برقرار کریں. اسی لیے بار بار سکینہ پشت ناکا سے گرتی تھی, نہیں بیٹھا جاتا تھا. تو بس اتنا سن لیجئے کہ اس بچی کو رسی سے باندھا گیا تھا. میں نے روایت نہ دیکھی ہوتی نہ مقتل میں, تو میں پڑھتا بھی نہیں کبھی. اور میں نے عرض کیا کہ روایت تو بہت سخت ہے, میں نے تو بہت بالکل آسان کر کے پڑھا ہے آپ کے سامنے. بس یہی وجہ تھی کہ شام کے راستے میں یہ بچی گر گئی. صرف اکیلی یہ بچی نہیں گری, نہ جانے کتنے بچے عورتیں گرتے رہے, صحرا میں جان دیتے رہے, مگر اس بچی کا مقام کچھ اور ہے. لہذا جب سکینہ گری تو جس نیزے پر حسین کا سر تھا وہ ملعون کے ہاتھ سے چھٹا اور ریت میں گڑ گیا. بہت کوشش کی مگر وہ نیزہ ریت سے نکلا نہیں, زمین سے نکلا نہیں. پھر شمر تازیانہ لے کر آگے بڑھا. سید سجاد کی پشت, پوچھو اپنے بابا سے آگے کیوں نہیں بڑھتے. سید سجاد نے زنجیروں کا لنگر سمیٹا, آئے بابا کے سر کے پاس اور آ کے فرماتے ہیں, بابا کربلا سے یہاں تک میری پشت میں اب طاقت نہیں رہی تازیانوں کے وار سہنے. کیا سبب ہے, کیا وجہ ہے بابا آپ آگے کیوں نہیں بڑھتے؟ میرا دل کہتا ہے کہ اس عالم میں بھی حسین کی آنکھوں سے اشک بہ نکلے ہوں. میرے لال سید سجاد, میں دیکھ رہا ہوں تیری حالت کو, مگر میں کیا کروں, میرے سینے پر سونے والی سکینہ قافلے سے بچھڑ گئی. جب تک میری بچی نہ آ جائے میں آگے نہیں بڑھوں گا یہاں. بس عزاداران حسین, قافلہ ٹھہرایا گیا, بیبیاں ناکوں سے اتری, ہاتھ کھولے گئے, مخالف سمت میں جا رہی ہیں آوازیں دیتی ہوئی بیبیاں, زینب ام کلثوم آگے آگے آواز دیتی ہوئی, سکینہ سکینہ سکینہ. کچھ دور گئی تھی, بچی کے رونے کی آواز کانوں میں آئی. تیز قدم بڑھائے ثانیہ زہرا نے, دیگر بیبیوں نے. اب کچھ اور جو آگے بڑھی تو کیا منظر دیکھا, کوئی بیبی سکینہ کو آغوش میں لیے بیٹھ, سیاہ پوش سیاہ پوش, سر سے پیر تک سیاہ چادر میں چھپی ہوئی بیبی آغوش میں لیے تسلی دیتی جا رہی, میری بچی نہ رو, میری بچی نہ رو, ابھی تیرے وارث آئیں گے, ابھی تیری مائیں بہنیں پھوپیاں آئیں گی, تجھے لے جائیں گی. بس دوڑی زینب, بچی کو آواز دی, بچی دوڑتی ہوئی آئی اور زینب کے کلیجے سے, زینب کی آغوش میں آ, بچی کو چپ کرایا خاموش کی. پھر متوجہ ہوئی ثانیہ زہرا اس بیبی کی طرف اور فرماتی ہیں, بیوی آپ نے بڑا احسان کیا, ہم کس زبان سے آپ کا شکریہ ادا کریں, اس ماحول میں جب تماشا دیکھنے والے ہیں, جب برا بھلا کہنے والے ہیں, جب پتھر مارنے والے ہیں, آپ نے اس یتیمہ کے سر پہ ہاتھ رکھا, اسے اپنی آغوش میں پناہ دی. بس روایت کے الفاظ یہ ہیں کہ اس بیوی نے چہرے سے نقاب ہٹا کر کہا, زینب کس کا شکریہ ادا کر رہی ہے, میں کوئی اور نہیں تیری ماں زہرا ہوں, برسوں کی بچھڑی ہوئی بیٹی, ابھی تک کسی سے گلا کیا نہیں کیا, مگر بیٹیاں ہمیشہ ہر بات اپنی ماں سے ضرور کہتی. بس جو ہی ماں کی آغوش ملی دوڑی زینب, ماں کی آغوش میں گر پڑی, سینے سے لگ کر کہتی, اماں بہت دیر کر دی, اب آئیو اماں. رو رہی ہیں زاروں قطار, کربلا میں ہونے والا ایک ایک ظلم بیان کر رہی ہے زینب. اور جب یہاں تک پہنچی کہ اماں جسے تو نے چکیاں پیس پیس کر پالا تھا نا, وہ حسین کئی پہروں کا پیاسا پشت گردن سے ذبح کر دیا گیا. روایت یہاں پہنچ کر ختم ہو جاتی ہے, مگر میرا دل کہتا ہے کہ ماں نے بھی پلٹ کر جواب دے دیا ہوگا, زینب کسے بتاتی ہے, تو نے مدینہ چھوڑا تھا, میں نے مزار چھوڑ دیا تھا, جہاں جہاں تو جاتی تھی تیری دکھیاری ماں تیرے پیچھے پیچھے. زینب شب عاشور پشت خیمہ سے جس بیوی کے گریے کی آواز تو سنا کرتی تھی, کوئی اور نہیں میں تھی. زینب شب عاشور میں نے اس جگہ کو صاف کیا جہاں میرا حسین شہید کیا جانے والا تھا, زینب کسے بتاتی ہے, ارے میرا لال حسین کہیں اور نہیں, میری آغوش میں ذبح کیا گیا. الا لعنت اللہ علی القوم الظالمین.